उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
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 उज्यालो फल्सा
ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीको सामना गर्ने हिम्मत गर्नुपर्छ। विश्वकै सफल एवं धनी माइक्रोसफ्ट कम्पनीका मालिक सन् 1955 अक्टोबर 28 जन्मिएका बिल गेट्सको यो भनाइसँगै नमस्कार एवं शुभ प्रभात। प्राविधिक साथी मनोज विष्ट र म टेकमान साक्य आजको उज्यालो फल्चा लिएर आइपुगेका छौं। जाडो बढ्दैछ, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोला। उज्यालो फल्चा हरेक दिन उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि यो कार्यक्रम संसारभर प्रत्यक्ष सुन्न र फुर्सदका बेलामा तपाईँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्कको दैनिक प्रस्तुति उज्यालो फल्चामा हामीले विभिन्न सामग्री प्रस्तुत गर्दै आएका छौं। आज पनि हामीसँग सधैँझै इतिहासमा आज, हाम्रो स्वास्थ्य, आजका पाहुना, मीडियामा आज र आजको बजार स्तम्भ रहेका छन्। आज हामी हाम्रो स्वास्थ्यमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर अनुप बास्तोलासँग एचआईभी संक्रमितहरूका बारेमा कुरा गर्दैछौं।
एचआईभी संक्रमित भइसकेको व्यक्तिले एआरटी खाएर उसको शरीरमा भाइरल लोड न्यून भएको अवस्थामा उसको पार्टनरलाई पनि एचआईभी सर्दैन भनेपछि एचआईभी सामान्य रोगको रूपमा रहेको छ।
आजका पाहुना डाक्टर एकराज ओझा हुनुहुन्छ। 28 वर्ष ग्रामीण विकास विषय अध्यापन गर्नुभएका अनुभवी दिगो विकास विज्ञ डाक्टर ओझासँग नेपालको विकासका लागि अपनाउनु पर्ने मोडल, प्रक्रिया र उहाँका अरू अनुभव बारे पनि हामी कुराकानी गर्छौं।
त्यसैले कसैले मलाई निरुत्साहित राज्यले त्यो टीका नलगाउँदैमा म चाहिँ आफूलाई कम ठान्दिन। म मेरो विद्यार्थीहरू, मेरा श्रोताहरू सबैबाट जुन मैले जहिले पनि एउटा प्रोत्साहन पाएको छु, सराहना पाएको छु, त्यो धेरै ठूलो कुरा हो। यसले अवश्य पनि तरंग क्रमैसँग ल्याउला, जुन दिगो पनि हुन्छ।
उज्यालो फल्चा अगाडि बढाउँछु। अब इतिहासमा आजका सन्दर्भबाट आज 2076 साल मंगसिर 18 गते बुधबार, सन् 2019 डिसेम्बर 4 तारीख। अब भने हामी आजको दिन विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम सुनाउँदैछौं। सन् 2013 डिसेम्बर 4 लक्जमबर्गमा पहिलो पटक समलिङ्गी प्रधानमन्त्री भएका थिए। वाभियर बेटेल राजनीतिज्ञसँगै वकिल पनि हुन्। उनले डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री भएका थिए। सन् 2003 विश्वको तापक्रमको तथ्याङ्क राख्ने क्रममा 2003 अहिलेसम्मकै सबैभन्दा तातो तेस्रो वर्ष भएको पुष्टि भएको थियो। सन् 2002 गरिएको तथ्याङ्कमा 1880 पहिलो सबैभन्दा तातो वर्ष र 1998 दोस्रो सबैभन्दा तातो वर्ष भएका थिए। त्यस्तै सन् 2014 संयुक्त राष्ट्रसंघले यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम भएको वर्ष हुन सक्ने चेतावनी दिएको थियो। सन् 2015 भारतको चेन्नई र तमिलनाडुमा एक महिनादेखि परेको वर्षा र बाढ़ीले 260 भन्दा धेरैको ज्यान गएको थियो। बाढ़ीले हजारौं विस्थापित भएका थिए। त्यसै गरी सन् 1791 डिसेम्बर 4 विश्वकै सबैभन्दा पुरानो आइतबार अखबार द अब्जर्भर पहिलो पटक प्रकाशनमा आएको थियो। डब्ल्यूएस बुर्नेले अखबार सम्पत्ति कमाउने बाटो अखबार पनि हुन् भन्ने मान्यता सहित यो पत्रिका प्रकाशन शुरू गरेका थिए। अहिले यो पत्रिका द गार्डियनको नामले सञ्चालनमा आइरहेको छ। यस्तै सन् 2009 डिसेम्बर 4 रसियाको युरल शहरको नाइट टर्क्समा भएको विस्फोटमा परेर 76 जनाले ज्यान गुमाएका थिए। मस्काउको स्थानीय समय अनुसार राति सभा 11 बजे भएको विस्फोटनमा 60 भन्दा धेरै मानिस घाइते भएका थिए। धूमपानको कारणले यो आगलागी भएको जनाइएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तपाईँ सुन्दै हुनुहुन्छ उज्यालो फल्चा। प्रविधि संयोजन गर्दै हुनुहुन्छ मनोज विष्ट। अहिले 13 दक्षिण एसियाली खेलकुद साग भइरहेको छ। हिजो मात्रै नेपालले थप 8 स्वर्ण पनि जितिसकेको छ र नेपालले स्वर्ण पदकको संख्या 23 पुर्याएको छ। आज हामी खेल सम्बन्धी नै गीतहरू सुन्छौं। अब एउटा गीत सुनौ, उज्यालो सुन्दै गर्नुहोला।
नेपालको झण्डा बोकि आयो नेपाली, नेपालको झण्डा बोकि आयो नेपाली, विश्वलाई चिनाउने
यो देशको शान हो।
हामी खेलाडी खेल खेलाडी,
रगतै रगतमा मेरो
नसा नसामा मेरो खेल खेलाडी,
लक्ष्यमा पुग्नु छ जागा खेलाडी।
कदम कदममा बढौँ अगाडि, नेपालको झण्डा बोकी आयो नेपाली, आयो नेपाली, आयो नेपाली। खेलाडी हौ हामी राष्ट्रको
इतिहास बनाउने अभियान,
हट्दैनौ पछि कुनै मोडमा, नेपालको झण्डा बोकी आयो नेपाली,
आयो नेपाली, आयो नेपाली। नेपालको झण्डा बोकि आयो नेपाली, हट्दैन पाउ पछि लम्क्यो बर्खाली,
विश्वलाई चिनाउने
यो देशको शान हो।
हामी खेलाडी खेल खेलाडी,
रगत रगतमा मेरो
नसा नसामा मेरो खेल खेलाडी,
लक्ष्यमा पुग्नु छ जागा खेलाडी।
कदम कदममा बढौ अगाडि, झण्डा बोकि आयो नेपाली,
आयो नेपाली, आयो नेपाली।
गीतपछि फेरि पनि स्वागत छ। अहिले 13 दक्षिण एसियाली खेलकुद साग भइरहेको छ र नेपालले राम्रो प्रदर्शन गरिरहेको छ। पहिलो दिन चाहिँ 15 स्वर्ण जितेको नेपालले हिजो मात्रै 8 थपेर अहिले 23 पुर्याएको छ र यो नेपालीको लागि एकदमै खुशीको कुरा हो र अबका प्रतियोगिताहरूमा पनि नेपाली खेलाडीले जित्दै जानुपर्छ र हामीले हौसला पनि दिनुपर्छ र नेपाली खेलाडीले एकदमै राम्रो गरिरहेको छ अहिले र त्यसकै कारणले गर्दाखेरि चाहिँ अहिले यो जुन खेल चलिरहेको रहेको छ यसले चाहिँ विश्वमा चाहिँ नेपाल पनि खेल क्षेत्रमा एकदमै अगाडि बढ़िरहेको छ भन्ने सन्देश पनि एक प्रकारको गइरहेको अवस्था हो। र अब भने तपाईँको सुस्वास्थ्यको कामना गर्दै हाम्रो स्वास्थ्यको समय भएको छ।
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य।
स्वास्थ्य मन्त्रालयले एचआईभी एड्स कार्यक्रम सञ्चालनका लागि 54.69 करोड रूपियाँ विनियोजन गरेको छ। औषधि खरिद, संक्रमण भएका व्यक्तिको उपचार, तालिम लगायतमा बजेट खर्च गरिने केन्द्रले जनाएको छ। देशभर 175 एचआईभी केन्द्र सञ्चालनमा रहेका छन्। अहिले जति नै कार्यक्रम भए पनि समाजले हेर्ने नजर परिवर्तन गर्न सकिएको छैन। संक्रमित खुलेर बाहिर आउन सकेका छैनन्। एचआईभी संक्रमितले समाजमा खोलेर बोल्ने वातावरणको सिर्जना गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन्। आजको हाम्रो स्वास्थ्यमा यसै विषयमा साथी बिना न्यौपानेले शुक्रराज ट्रपिकल हस्पिटल टेकुका डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्दै हुनुहुन्छ।
स्वागत छ यहाँलाई उज्यालो फलसाको हाम्रो स्वास्थ्यमा।
धन्यवाद।
अब आज चाहिँ हामी अब यो एड्सको बारेमा चाहिँ कुराकानी गर्दैछौँ डाक्टर साहब, होइन? अब जति पनि पहल भइरहेछ नि, यो हामीले पहल गरे अनुसार जति कार्यक्रम गरेका छौँ त्यो अनुसार किन पाउन नसकेको हो डाक्टर साहब?
तपाईँले हेर्नुहुन्छ भने 2004 पछि हामीले नेपालमा एन्टी रेट्रोभाइरल थेरापी स्टार्ट गर्यौँ। त्यसपछि आजको अवस्थामा हेर्नुहुन्छ भने अहिलेको यो महिनाको डाटासम्म हेर्नुहुन्छ भने धन्न 19,000 जति एचआईभी संक्रमित मान्छेहरूलाई एन्टी रेट्रोभाइरलमा हामीले राख्न सक्षम भएका छौँ। त्यो नै सबैभन्दा ठुलो सक्सेसको कुरा हो। र अन्य कुराहरू जस्तै अब लालसेना विभेदमा हामी पछि छौँ, किन
भन्दाखेरि
समाजमा अब एचआईभी संक्रमितहरूलाई व्यवस्थापन प्रतिस्थापन गर्नको लागि चाहिँ समाजले जुन रोल खेल्नुपर्ने हो त्यो भएको छैन। अहिले पनि कति स्वास्थ्य संस्थाहरू इभन चिकित्सकहरूबाट पनि एचआईभी संक्रमितहरूलाई दुर्व्यवहार भएको कुराहरू मैले सुन्नमा पाउँछु। मेरो बिरामीहरूले पटक पटक भन्छन्, मसँग रोएर भन्छन्। यसमा चाहिँ हामीले यो एचआईभी संक्रमणको ज्ञान चाहिँ इभन स्वास्थ्यकर्मीसम्म राम्ररी हामीले पुर्याउन सकेका छैनौँ। भनेपछि अरू जनतामा त यो विकराल अवस्था छ। हाम्रो देशमा बोक्सी भनेर हाँची खोइन्छ, होइन? यस्तो देशमा एचआईभी संक्रमितलाई थोरै संख्यामा छन्, उनीहरूलाई हेर्ने नजर म सम्झिन्छु हाम्रो हरिवंश मदन कृष्ण दाईहरूले रात भन्ने एउटा टेलिफिल्म बनाउनु भएको थियो। त्यति बेलाको जुन किसिमको अवस्था छ त्यसै त्यही भयो रूपमा नै यो नेपाली समाजले एचआईभीलाई बुझिरहेको अवस्था हो। र त्यसै कारणले गर्दाखेरि लालसेना विभेद एकदमै पर्याप्त छ, जसको कारणले गर्दाखेरि एचआईभी संक्रमित व्यक्तिहरू जीवन्त बाँचेका छन्। हामीले उपचार गराएका छौँ, उनीहरूको जीवन जीविकोपार्जन बढाएको छ, आयु बढेको छ, अनि हेल्दी हुनुहुन्छ, काम गर्नु भएको छ, पैसा कमाउनु भएको छ, बस्नु भएको छ। धेरै किसिमका धेरै पेसाका व्यक्तिहरूलाई मैले उपचार गर्छु, तर उहाँहरूलाई समाजमा जुन यो लालसेना विभेद छ त्यसको कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ एक किसिमको डिप्रेसन एन्जाइटीको शिकार चाहिँ हुनुहुन्छ।
अहिले अब समाजले हेर्ने नजर पनि फरक छ, जति नै जनचेतनाको कार्यक्रम गरे पनि उहाँहरूमा परिवर्तन आउन सकेको छैन र हामीले परिवर्तन गर्न सकिएको पनि छैन डाक्टर साहब, होइन? यसको लागि चाहिँ अब के गर्नु पर्ला?
सबभन्दा पहिला रोगलाई बुझ्नु पर्यो, के हो यो रोग। तपाईँले हेर्नुभयो भने एउटा डायबिटिज भएको बिरामी मसँग आउँदाखेरि खुप्टाएर डाक्टर साहब मलाई डायबिटिज छ, म चाहिँ मेटफर्मिन भन्ने दबाई खान्छु भनेर खुलेर कुरा गर्नुहुन्छ। तर एचआईभी संक्रमित व्यक्तिहरू एचआईभीलाई हामीले सधैँ यौनमा लगेर जोड्छौँ र त्यसलाई चाहिँ नराम्रो पक्षबाट हेरिन्छ। त्यसको कारणले गर्दाखेरि अब खराब व्यक्तिको एउटा संज्ञा दिइन्छ, त्यस्तो होइन। एचआईभी संक्रमित व्यक्तिहरूलाई नियमित रूपमा दबाई खायो भने उनीहरूको आयु अन्य व्यक्तिको जस्तो हुन्छ। पहिलो कुरा बुझ्नुपर्ने एचआईभी भनेको ज्यान मारे रोग होइन। दोस्रो कुरा, एचआईभी भनेको डायबिटिज हाइपरटेन्सन जस्तो मधुमेह तपाईँको प्रेसरको रोग जस्तै दबाई खाएर व्यवस्थापन गर्न सकिने रोग हो। र समयमा हामीले एचआईभी संक्रमितको पहिचान गरेर उसलाई दबाईमा राख्न सक्षम भयौँ भने उनीहरूको आयु तपाईँको नर्मल हुन्छ। र एचआईभी भएको व्यक्तिलाई छोएर एचआईभी भएको व्यक्तिसँगै बसेर एउटै थालमा भात खाएर एउटै भान्साबाट भात खाएर अथवा एउटै स्कुलमा पढेर हात मिलाउँदैमा हगिङ गर्दैमा हुन्छ नि एचआईभी सर्ने होइन। जुन चाहिँ हामीले जुन समाजमा जुन एक व्यक्तिले अर्को व्यक्तिसँग गर्ने कार्यहरू हुन्छ त्यही कार्यबाट एचआईभी सर्दैन। यो एचआईभी सर्ने मुख्य कारण भनेको असुरक्षित यौन सम्पर्कको कारणले गर्दाखेरि हो, अथवा निडल सेयरिङ जुन हुन्छ इन्जेक्टिङ ड्रग युजर जुन कुलतमा फँसेका हाम्रा दाजुभाइले निडल सेयरिङ गर्दाखेरि एचआईभी संक्रमणको जोखिम हुन्छ। त यहाँ बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि एचआईभी संक्रमित भइसकेको व्यक्तिले एआरटी खाएर उसको शरीरमा भाइरल लोड न्यून भएको अवस्थामा उसको पार्टनरलाई पनि एचआईभी सर्दैन। भनेपछि एचआईभी सामान्य रोगको रूपमा रहेको छ र ती व्यक्तिहरू एक त एचआईभी संक्रमण भइसकेपछि उनीहरूको आन्तरिक हुन्छ नि लालचना आफैलाई लगाउँछन्, समाजबाट विस्थापित हुन्छन्, उनीहरू डिप्रेसनको शिकार हुन्छन्। त्यस्तो अवस्थामा झन् समाजले थुथु दूर गरिदिएको अवस्थामा चाहिँ उनीहरू धेरै नै हुन्छ नि पीडामा छन्। मैले भने अघि पनि भने मेरो संस्थामा 75 जिल्लाकै एचआईभी संक्रमितहरू होला, तर हामीले
कतिजना आइरहनु भएको छ डाक्टर?
मसँग चाहिँ अहिले 2100-2200 जति एक्टिभ क्लाइन्टहरू हुनुहुन्छ, सधैँ मसँग दबाई खाने चाहिँ 2200 जति व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूको
अब यति मेल यति फिमेल भन्ने त्यस्तो केही छ?
अलिकति पुरुषको संख्या चाहिँ धेरै छ हाम्रोमा।
त्यसमा पनि अब कुन उमेर समूहमा चाहिँ धेरै हुनुहुन्छ?
यङ मान्छेहरूमा धेरै छ, तपाईँको 25-45 वर्षको उमेरका एचआइभी संक्रमितहरूमा त्यो धेरै देखिन्छ। यहाँ एउटा कुरा मैले फेरि जोड्न चाहेँ, के चाहेँ भन्दाखेरि उहाँहरू आफ्नो जिल्लामा एआरटी सेन्टर सरकारले खोलिएको छ, उहाँबाट दबाई खानुहुन्न, उहाँहरू काठमाडौँ मेरै अस्पतालमा आएर खानुहुन्छ। किन त्यसको एउटा मुख्य कारण भनेको लालसेना विभेद, एउटा त आन्तरिक लालसेना, त्यहाँ म गएँ भने कसैले चिन्छ कि भन्ने उहाँहरूलाई डर छ, र अर्को कुरा कोही साथीभाइले थाहा पायो भने हेर्ने नजर चाहिँ फरक हुन्छ भन्ने हिसाबले गर्दाखेरि उहाँहरू त्यहाँबाट दबाई खान नखाएर यहाँ हुनुहुन्छ। र अर्को कुरा सेवाको हिसाबले पनि टेको अस्पताल चाहिँ एउटा सेन्टर अफ एक्सिलेन्स एचआइभी संक्रमितको लागि हो, त्यसै कारणले उहाँहरू हाम्रोमा आउनुहुन्छ।
कतिपय अवस्थामा औषधि पाउन गाह्रो छ भन्नुहुन्छ होइन उहाँहरूले, यो चाहिँ के हो डाक्टर, के भइरहेछ यहाँ अहिले?
एचआइभीको दबाई जुन नेपाल सरकारले एआरटीको एनसिएचसीले जिम्मा लिइसकेको अवस्थापछि एचआइभीको ड्रग कहिले पनि तपाईँको स्टक आउट भएको छैन, एचआइभीको ड्रग्सहरू अभाइलेबल छ प्रत्येक हजुर हामीले घर घरमा पुर्याउने हिसाबले चाहिँ तपाईँको डिस्पेन्सिङ साइट भनेर 20 बढी डिस्पेन्सिङ साइट खोलिएका छौँ, 78 बढी टेको जस्तै एआरटी साइट्सहरू छ देशभरि नै। र कुरा यहाँनिर के छ भन्दा एचआइभीको दबाईमा एडेरिन्स हुन जरुरी छ, एडियर भनेको सधैँ सही समयमा सही मात्रा दबाई खानुपर्ने हुन्छ, र एचआइभी संक्रमण विशेष गरेर हाम्रो इन्डियामा काम गर्न जाने परिवारका व्यक्तिहरूलाई फर्केर आउँदा एचआइभी भयो, उहाँलाई एचआइभीहरू बित्नुभयो, श्रीमती हुनुहुन्छ, बच्चा बच्ची छन्, अब पोभर्टीको कारणले गर्दाखेरि उहाँहरू एआरटी सेन्टरसम्म पुग्न नआएको अवस्थालाई हामीले मध्यनजर गरेर हामीले डिस्पेन्सिङ साइट खोलेका छौँ, र अझै पनि हाम्रो लस्ट टू फलोअप भन्छौँ हामीले, एआरटी सुरु गरेर दबाई खान नआउने व्यक्तिहरू उहाँहरू विभिन्न कारणहरूले आउनु हुँदैन, एउटा चाहिँ उहाँहरूलाई एआरटी सेन्टरसम्म पुग्नको लागि समय मिल्दैन, अथवा त्यहाँसम्म पुग्नको लागि अब असार लाग्यो, साउन लाग्यो, रोपाइँ आउँछ, अब यो दबाई छोड्दैमा एक दुई महिनामा फेरि मान्छेलाई केही भइहाल्ने पनि होइन, त्यही भएर उहाँहरू त्यो कारणले गर्दाखेरि पोभर्टीको कारणले गर्दाखेरि एआरटी साइटसम्म नपुगेको अवस्था हो। लस्ट टू फलोअप हामीसँग छैन, हामीले उनीहरूलाई कसरी ट्र्याक गर्ने भन्ने कुरा चाहिँ काम गरिरहेका छौँ, त्यही आधारमै हामीले अझ नजिक उहाँहरूलाई अझ पाइ परोस् भनेर डिस्पेन्सिङ साइट दबाई मात्र बाँड्छ त्यहाँ एआरटीको, त्यसरी हामीले चाहिँ कार्यक्रमहरू सञ्चालन गरेका छौँ, र अझ यसलाई हामीले युद्ध स्तरमा वृहत स्तरमा लान चाहिँ जरुरी छ।
अहिले अब संक्रमितहरूलाई हेर्ने जुन नजर छ नि डाक्टर साहब, त्यसलाई परिवर्तन चाहिँ अब कसरी गर्न सकिला हामीले?
यो लेप्रोसी भन्ने रोग त कुष्ठ रोग टिभीमा पनि अहिलेसम्म यो लालसेना विभेद व्याप्त छ, अब एचआइभीलाई यौनसँग जोडेर हेरिने भएको भएर मानिसहरूले यसलाई क्षति दूर दूर गर्छन्, र अझै पनि हाम्रा धेरै नागरिकहरूलाई यो थाहा छैन कि एचआइभी छोएर सरिहाल्छ कि मान्छेको अनुहारै देखेर सर्छ कि जस्तो किसिमको भावनाहरू छ क्या, त्यो हिसाबले गर्दाखेरि जहिलेसम्म स्वास्थ्य शिक्षा एचआइभीको बारेमा हामीले इन्फर्मेसन यो समाजमा बच्ने व्यक्तिहरूको समाजसम्म हामीले यसलाई इन्फर्मेसन यसको शिक्षा पुर्याउन सक्दैनौँ, तहिलेसम्म लालसेना विभेद हटाउन गाह्रो छ।
यहाँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
डाक्टर अनु बास्तोलासँग कुराकानी गर्दै हुनुहुन्थ्यो साथी बिना न्युपाने। 13 दक्षिण एसियाली खेलकुद सागमा एथलेटिक्सको 10,000 मिटर दौड़मा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन्। उनले 35 मिनट 7 सेकेण्ड 94 मिली सेकेण्डको समयमा पार गर्दै स्वर्ण जितेकी हुन्। उनले भारतकी कविता यादवलाई 0.1 सेकेण्डले पछि पार्दै स्वर्ण आफ्नो नाममा पारेकी हुन्। सन्तोषी सागमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला एथलेटिक्स खेलाड़ी हुन्। यसअघि सन् 2006 श्रीलंकामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले 10,000 मिटर दौड़मा नेपाललाई रजत पदक दिलाएकी थिइन्। उनले 8 राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन्। यस सम्बन्धी बाँकी सामग्री हामी एकैछिनमा प्रस्तुत गर्छौ। हामी फेरि खेल सम्बन्धी नै एउटा गीत सुन्छौ। उज्यालो सुन्दै गर्नुहोला।
जीत हाम्रो नै हो साथी, लौ बढौ जीत हाम्रो नै हो साथी, लक्ष्यलाई भेट्ने जिम्मा छ नाममा हिम्मत बोकेर
प्रयास कर साथी खुबी देखाउना उ जोश लिएर हिम्मत बोकेर प्रयास कर साथी खुबी देखाउना उ विश्वास ले उ जीत हाम्रो नै हो साथी
हिप हुर्रे हुर्रे हिप हुर्रे
विश्वास ले उ जीत हाम्रो नै हो साथी लक्ष्यलाई भेट्ने जिम्मा छ काँधमाथि
छेक पहाड़ बनी कदम बढ़ाओ साथी मैदान तताओ तिमी खुदा हवा सरी छेक पहाड़ बनी कदम बढ़ाओ साथी मैदान तताओ तिमी कमर कसी दे उदित हम नहीं हो साथी हाम्रो नै हो साथी लक्ष्यलाई भेट्ने जिम्मा सकाथि
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण ईसीजी इकोकार्डियोग्राफी हल्चर सीआईएमटी एबीपी टीएमटी अल्ट्रासाउण्ड एक्सरे फिजियोथेरापी प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033 24 घण्टा सेवामा।
सपनाहरू पुरा हुने विश्वास हो भविष्यको लगानी हो मनको शान्ति हो बचत आर्थिक स्वतन्त्रता हो आत्मविश्वास हो आत्मा सम्मान हो सम्पन्न जीवन हो बचत बचत गरौँ बचत गरौँ बचत गरौँ बचत गरौँ
धेरै छन् बचतका खुशीहरू बचत गरौ ग्लोबल आयनी बैंक सबैका लागि बैंक।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन निफ बाग बजार काठमाडौँ।
फोन नम्बर 4238545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
जाउँ जाउँ साथी खाता खोल्न जाउँ जाउँ साथी खाता खोल्न सनराइज ब्याङ्कमा जाउँ स्वास्थ्य सम्बन्धी बिमाको लाभ पनि लिऊ बिरामी हुँदा अस्पताल बसेको दुर्घटनामा परेको दुवैको स्वास्थ्य बिमा हुन्छ रे एकपल्ट बुझ्नै पर्यो नि सनराइज ब्याङ्कमा जानै पर्यो नि जाउँ जाउँ साथी खाता खोल्न सनराइज ब्याङ्कमा जाउँ
सम्बन्धी बिमाको लाभ पनि
लिनु। सनराइज बैंक, हामी सँगसँगै।
धन्न के भएन, दिन त बलियो नै रहेछ। गाडी चाहिँ मजाले बिग्रियो जस्तो छ त।
हामी बाँच्यौँ भन न, गाडीको पिर नगर। गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त।
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन, जहिले र जहाँ पनि हुन सक्छ। त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्।
बस, ट्रक, जीप, कार, मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स, हात्तीसार, काठमाडौँ। फोन नम्बर 444417, 444-5090।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
तपाई अहिले सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्चा। उज्यालो फल्चा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशन मार्फत सुनिरहनु भएको छ। यस्तै रेडियो मुक्तिनाथ पाल्पा, रेडियो चितौन चितौन, सुनकोशी एफएम सिन्धुली, सेफर्ट एफएम काभ्रे, रेडियो तरंग पोखरा, स्मार्ट एफएम तनहु, तनहुकै युनाइटेड एफएम, रेडियो मनाङ मनाङबाट पनि फल्चा प्रसारण हुन्छ। यस्तै स्काई एफएम विराटनगर, एफएम रेडिस्टार कैलाली, रेडियो युनिटी डडेलधुरा, रेडियो सनसेर बैतडी, रेडियो पौरखी बाजुरा, रेडियो रामज्ञानु बर्दिया, रेडियो जाजरकोट जाजरकोट, जुम्लाको रेडियो सिन्जा, जुम्लाकै रेडियो नारी आवाज, डोल्पाको रेडियो त्रिपुरा, रुकुमको रेडियो चौरहजारी, गुराँस एफएम खाँदबारी संखुवा सभा, रेडियो तीनताल मन्थली रामेछाप, रेडियो कैलाश हुम्ला, मिक्स एफएम नुवाकोट, रेडियो टाइगर बर्दियाबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ। अब भने मीडियामा आजको समय भएको छ र हामी तपाईँको प्रतिक्रियाहरू पनि लिन्छौं। केही समयपछि हामी तपाईँको प्रतिक्रिया लिएर आउँछौं र त्यसको लागि चाहिँ तपाईँले उज्यालोको फेसबुक पेजमा गएर तपाईँले आफ्ना भनाइहरू, आफ्ना मनमा लागेका जे कुराहरू छन् ती कुराहरू लेखेर राख्नुहोला र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर तपाईँको प्रतिक्रियालाई पनि समावेश गर्नेछौ। अब भने मीडियामा आएका विभिन्न समाचार सामग्रीहरूलाई हामी तपाईँमा प्रस्तुत गर्दैछौ। शुरूमा मसँग एउटा खबर छ, मिली सेकेण्डले स्वर्ण जितेको खबर यो नागरिक दैनिकमा छापिएको छ। समयको महत्व सबैले बुझ्नैपर्छ, जसले समयको महत्व बुझ्दैन ऊ पनि पछि पर्नु स्वाभाविकै हुन्छ, तर कोही बुझ्दा बुझ्दै पनि पछि पर्छन्, जसलाई नियतिको दोष भन्नुको विकल्प हुँदैन। हिजो भारतीय खेलाड़ी कविता यादवले पनि नियतिलाई नै दोष दिने अवस्था आयो, कारण मिली सेकेण्डको अन्तरले उनलाई नेपाली खेलाड़ी सन्तोषी श्रेष्ठले पराजित गरिन्। समय गणना गर्ने पूर्वीय पद्धति अनुसार सन्तोषी एक निमेषको अन्तरालमा स्वर्ण पदक हात पार्न सफल भइन्। यस पद्धति अनुसार समयको सबैभन्दा सानो एकाई निमेष हो। एकपटक आँखा झिम्क्याउन लाग्ने समयलाई निमेषका रूपमा दिइन्छ। जारी 13 साक अन्तर्गत सन्तोषीलाई एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाड़ीको इतिहास रच्न समयले साथ दियो। उनले कवितालाई 0.1 सेकेण्ड अर्थात 1 मिली सेकेण्डले पछि पार्दै महिला 10,000 मिटर दौड़मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितिन्। म मेरा प्रशिक्षक परिवार र समर्थकप्रति विशेष आभारी छु। पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपालका लागि एथलेटिक्समा स्वर्ण जित्ने पहिलो महिला खेलाड़ी बनेपछि भावुक बनेकी सन्तोषीले भनिन्, खेलिसकेपछि स्वर्ण जित्ने लक्ष्य स्वाभाविक रूपमा सबैको हुन्छ। मैले निरन्तर मेहनत गरिरहेको थियो। मलाई उत्कृष्ट प्रदर्शन गरेमा स्वर्ण टाढा छैन भन्ने विश्वास थियो। पहिलो ल्यापदेखि अन्तिम ल्यापसम्म नै अग्रता बनाएकी सन्तोषी अन्तिम 50 मिटर दूरी बाँकी छँदा कविता भन्दा केही पछि परेकी थिइन्। त्यति बेला आफू केही डराएको प्रतिक्रिया उनले दिइन्। यो मेरो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो, मैले आफ्नो पेसामा ध्यान दिनु थियो। सन्तोषीले स्वर्ण जित्दाको क्षण सम्झदै भनिन्, मैले अभ्यासमा यही प्रतिस्पर्धालाई सम्झँदै निरन्तर मेहनत गरेको थिएँ। पेस पेमेन्ट गर्न सिकेकी थिएँ। यसमा मलाई गुरु र टोलीका अन्य सदस्यले पनि निरन्तर सुझाव दिइरहनु भएको थियो। म पेसमा जान्छु भन्नेमा मात्र केन्द्रित थिएँ। मेरा प्रतिस्पर्धीहरू अनुभवी भएकाले मलाई डर भने लागिरहेको थियो। मैले अन्तिम 200 मिटरबाटै पेस बढाउने विचार गरेकी थिएँ, तर अरू खेलाडीसँग पावर रिजर्भ होला भन्ने सोचे। अन्तिममा अल आउट हान्ने क्रममा म कुनापट्टि च्यापिए अनि म एकदम हडबडाए। अर्को खबर छ, इतिहास रच्यो तर अर्को इतिहास रच्नबाट चुक्यो नेपाली महिला भलिबल टोली। यो उज्यालो अनलाइन .com गएर पढ्न पनि सकिन्छ। दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टीम फाइनलमा भारतसँग 3-2 पराजित भएको छ। पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टीम भारतसँग 3-2 पराजित भएसँगै सागमा पहिलो पटक स्वर्ण जित्ने अवसर गुमाएको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको प्रतिस्पर्धामा नेपालले भारत विरूद्ध 4 सेटमा राम्रो खेले पनि अन्तिम सेटमा खराब खेल्यो। यसअघि 3 संस्करणमा काँस्य जितेको नेपाली महिला भलिबलले पहिलो सेट भने 25-17 गुमाउन पुगेको थियो। शुरूको 2 पोइन्ट जितेको नेपाल एक समय 7-7 अवस्थामा थियो, तर त्यसपछि भारतले आफ्नो प्रभाव जमाउँदै 13-8 अग्रता बनायो। समूह चरणमा पनि भारतसँग नै पराजित भएको नेपाल 16-11 पछिले परेको थियो। त्यसपछि भारतले आफ्नो बलियो प्रदर्शन कायमै भएको थियो र हामीले पनि त्यो गेम हेरेका थियौं र दोस्रो र तेस्रो सेटमा राम्रो प्रदर्शन गरेको नेपाली टीमले 4थो र 5औं सेटमा चाहिँ राम्रो गर्न नसकेपछि चाहिँ नेपालले जित गुमाउनु परेको छ। र अब अर्को खबर छ मसँग, यो खबर चाहिँ नालापानी फिल्मको इतिहासको खबर हो र हामीले यो खबर अन्नपूर्ण पोस्ट दैनिकबाट लिएका छौं। ऐतिहासिक नेपाली चलचित्र नालापानीको विशेष प्रदर्शनी गरिएको छ। नेपाली सेनाको मुख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले चलचित्र हेर्नु भएको छ। प्रधान सेनापति थापाले यो चलचित्र हेरेपछि आफू 2038 सालतिर पुगेको महसुस भएको बताउनुभयो। आँखा झिमिक्क नगरी हेर्न सकिने चलचित्र भएको भन्दै वहाँले नालापानीले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताउनुभयो। हामीले आफ्नो इतिहास बिर्स्यौं भने हाम्रा राष्ट्रलाई पनि बिर्सन्छौं। यो चलचित्रले हामीलाई इतिहास बिर्सन दिँदैन। राष्ट्रको रक्षाको लागि सेनाले मात्र नभएर सेना र जनता दुवैले सहकार्य गर्यौं भने असम्भव केही पनि छैन। युद्ध जित्न हतियारले सहयोग गर्छ, तर युद्ध जित्न बिना रणनीति हतियारले मात्र हुँदैन भन्ने सन्देश नालापानीमा देखिन्छ। थापाले भन्नुभयो, नालापानीले हामी कहिले कमजोर थिएनौं भन्ने देखाउँछ। नालापानीले नेपाली सेनामा विरासत थप छ, आउँदो दिनमा पनि यो चलचित्रको लागि नेपाली सेनाबाट अझै सहयोग हुनेछ। विशेष शोमा राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्य एवं 300 भन्दा धेरै नेपाली सेनाका अधिकारी एकसाथ उपस्थित थिए। किम्पमा 29 देशका 66 फिल्म छानिएको खबर छ। राजधानी दैनिकबाट लिएको खबर हो। यही 25 गतेबाट 5 दिनसम्म काठमाडौँमा पर्वतीय विषयवस्तुमा आधारित काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव 2019 अर्थात किम्फ आयोजना हुने भएको छ। काठमाडौँको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुने किम्फका 17औं संस्करणमा 29 देशका 66 चलचित्रहरू प्रदर्शन गरिनेछ। यो महोत्सवमा नेपाली पानारोमा अन्तर्गत 14 लामा छोटा चलचित्रहरू चयन भएको आयोजक पक्षले जनाएको छ। यसपटक किम्फले गरेको परिवर्तित नेपाल शीर्षकको 3 मिनटको शर्ट फिल्म प्रतियोगितामा छनौट भएका उत्कृष्ट 10 फिल्म प्रदर्शन गरिनेछ। त्यसबाहेक महोत्सवमा 3 स्विस फिल्मको विशेष प्रदर्शनी गरिनेछ। स्विस कथानक फिल्म हाइडी महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ। अर्को खबर मसँग छ, नेपालको स्याटेलाइटमा ओमनको पनि विरोध भएको। यो खबर कान्तिपुर दैनिकबाट लिएको हो। नेपालले राख्न लागेको स्याटेलाइटका कारण आफ्नो स्याटेलाइट प्रभावित हुने भन्दै ओमनले अन्तर्राष्ट्रिय दूरसंचार युनियन आईटीयू प्रोटेस्ट हालेको छ। ओमनले यो पत्र नेपाल सरकारलाई पनि पठाएको छ। नेपालले राख्न लागेको स्याटेलाइटबाट ओमनले आफ्नो स्याटेलाइटको एउटा अंश प्रभावित हुने दावी गरेको हो। नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले ओमनले पत्र पठाएको जानकारी दिँदै वार्ताबाट समाधान हुने बताउनु भएको छ। हामीले आईटीयूलाई स्याटेलाइट राख्ने औपचारिक जानकारी गराएपछि आईटीयूले आफ्ना सदस्य राष्ट्रलाई यसको विस्तृत विवरण सहित जानकारी गराएको थियो। खनालले भन्नुभयो, ओमनले आफ्नो स्याटेलाइटको के ब्यान्ड प्रभावित हुन्छ भन्दै पत्र पठाएको छ। यस्तै अर्को खबर छ, मौसमी राडर सञ्चालनमा आएको खबर हो यो। नेपालकै पहिलो मौसमी रेडियो डिटेक्सन एण्ड रेन्जिङ राडार सुर्खेतको वीरेन्द्रनगर 13 रातांगलामा स्थापना भएको छ। मौसम सम्बन्धी पूर्व सूचना दिने यो प्रणालीको हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभयो। 2075 कार्तिक 14 निर्माण सम्पन्न भए पनि प्राविधिक समस्याले राडार सञ्चालनमा आउन सकेको थिएन। सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौँबाट संकलन गरिनेछ। विश्व बैंकको सहयोगमा 17 करोड़ रूपियाँ लगानीमा राडार जडान गरिएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठका अनुसार यसले कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेश र 5 नम्बर प्रदेशभित्र पर्ने 400 किलोमिटर दूरीसम्मको मौसमको पूर्व सूचना दिनेछ। अर्को खबर छ, धान काट्न मेसिन दाई गर्ने गोरू शीर्षकको खबर हो यो। यो खबर हामीले कारोबार दैनिकबाट लिएका छौं। पछिल्लो समय कृषिको परम्परागत शैलीलाई विस्थापित गर्दै प्रविधि मैत्री खेती विस्तारमा किसानहरू आकर्षित भएका छन्। गोरू र धेरै संख्यामा खेताला प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय किसानले मिनी टेलर, थ्रेसर र धान काट्ने मेसिनको माग बढ़ाएका हुन्। म्याग्दीको मलंगा गाउँपालिका 5 अर्मन पिपला बोर्डका भीमबहादुर बुढाथोकीले धान काट्ने मेसिन प्रयोग गर्नुहुन्छ। गएका वर्षमा ज्यामीबाट काट्दै आएको धान यस वर्षदेखि उहाँले मेसिनले काट्न शुरू गर्नुभएको हो। मेसिनबाट धान काट्न धेरै सहज भएको बताउँदै 12 जना ज्यामीबाट काटिने धान 1 घण्टामा मेसिनले काटेको उहाँले बताउनुभयो। धान चुट्ने मेसिन प्रयोग गरेका अर्मनका नगेन्द्र सापकोटाले प्रभावकारी नभएको गुनासो गर्नुभयो। उहाँले धान भन्दा गहुँ र जौमा प्रभावकारी देखिएको बताउनुभयो। धान रोपाईमा गोरू विस्थापित गर्दै ट्र्याक्टर, मिनीटेलर प्रयोग गरेका किसानले पछिल्लो समय थ्रेसर र धान काट्ने मेसिन प्रयोग गर्न शुरू गरिएको अर्मनका भीमबहादुर बुढाथोकीले पनि बताउनुभयो। प्रविधि मैत्री मेसिनको प्रयोगले ज्यामी संख्या घट्ने, छिटो छरितो, यान्त्रिकरणमा युवाहरू आकर्षित भएको, धान खेतीमा धान काट्ने मेसिन र थ्रेसर माग बढ़िरहेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोज बहादुर थापाले बताउनुभयो। सीमित बजेट र स्रोत साधनमा किसानले असीमित माग भएको कारण अनुदान अनुसारको उपकरण सबैलाई पुर्याउन नसकेको अधिकृत थापाले बताउनुभयो। अर्को खबर छ, यो खबर चाहिँ काठमाडौँको हो। राजधानीमा खाल्डा खुल्डी पुरिँदै गरेको खबर हो यो। काठमाडौँ उपत्यकाभित्रका सड़कमा खाल्डा खुल्डी पुर्ने काम शुरू भएको छ। 2 महिनाभित्र सड़कका खाल्डा खुल्डी पुरिनेछ। यो अभियान अन्तर्गत हिजो कोटेश्वर चाबहिल सड़क खण्डमा खाल्डा खुल्डी पुर्ने काम भयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगिर 9 गते सम्पन्न चालू आर्थिक वर्ष 2076-77 चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सड़कको खाल्डा खुल्डीको गीत कहिलेसम्म सुन्ने हो भन्दै सड़कको खाल्डा खुल्डी चाँडो पूर्ण सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। अब भने हामी फेरि पनि एउटा गीत सुन्नुपर्ने बेला भएको छ। गीतपछि हामी फेरि आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
अनुशासन मूल मंत्र सबनु लगनशील भैर अभ्यास में मैत्री भाव छबनु छबनु हमी हौ खिलाड़ी हमी राष्ट्र को थान हौ खिलाड़ी हमी राष्ट्र को गौरव खिलाड़ी
आजको बजार।
अब भने आजको बजारको समय भएको छ र विभिन्न क्षेत्रमा भएका विभिन्न आर्थिक कारोबार लगायतका सामग्रीहरू हामी यो स्तम्भमा प्रस्तुत गर्छौं र सुरुमा एउटा खबर छ चीनबाट प्याज आयात मूल्य घट्दै गरेको खबर। दिन प्रतिदिन महँगिँदै अभाव हुँदै आएको प्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ। प्रति किलो 250 रुपियाँको हाराहारीमा रहेको प्याज मूल्य भने घट्न थालिरहेको छ र पछिल्लो समय सामाजिक सञ्जाल लगायत हामीले विभिन्न व्यक्तिहरूसँग साथीहरूसँग भेट्दा कुराकानी गर्दा चाहिँ प्याजको निकै नै चर्चा हुने गरेको छ। प्याज किन यसरी धेरै बढ़िरहेको होला मूल्य र हामी सबैको घर घरमा प्याज खेती हुन्छ तर प्याजको मूल्य भने यति धेरै आकाशिएको छ एकदमै यो एकदम अस्वाभाविक रूपमा आकाशिएको कारणले गर्दाखेरि धेरै साथीहरूले यसलाई असन्तुष्ट जनाउनु भएको छ र यो विषयको खबर छ। कालीमाटी फलफूल तथा सरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य 150 रुपियाँ रहेको छ। भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गएको आइतबार 200 थियो भने सोमबार 190 रुपियाँ कायम भएको थियो। 180 झरेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ। चीनबाट आयात प्याज कालीमाटीसम्म आइपुग्दा प्रति किलो 80 रुपियाँ पर्न आउँछ। भारतबाट आयात बन्द भएपछि चीनबाट ल्याउन थालिएको हो। चीनको प्याज आकार ठूलो र फरक स्वादको पनि हुने गर्छ। पछिल्लो 3 महिनामा 7,36,000 किलो भारतबाट र 41,000 किलो चीनबाट प्याज आयात भएको छ। रसुवागढ़ी नाकाबाट दुई दिनमा मात्रै 62,580 किलो प्याज आयात भएको थियो। गएको शनिबार र सोमबार गरी दुई दिनमा 62,580 किलो प्याज आयात भएको रसुवागढ़ी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो। चालू आर्थिक वर्षको दुई महिनामा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको हो। अब भने चीनबाट पनि यो प्याज आयात हुने क्रम बढेसँगै यो प्याजको मूल्य बेला बेलामा बढ़ने यो समस्या पनि हल हुने देखिएको छ। अर्को खबर म तपाईलाई प्रस्तुत गर्दैछु यो चाहिँ कालीमाटी फलफूल तथा तरकारी बजार बजारको चाहिँ केही तरकारी तथा फलफूलको सूची छ मसँग। गोलभेडाको मूल्य आज 5 रुपैयाँ घटेको छ। हिजो 35 रुपैयाँमा कारोबार भएकोमा आज 33 रुपैयाँ कायम भई कारोबार भएको छ। त्यस्तै आलुको मूल्य पनि केही घटेको छ। आज आलु रातो 45 रुपैयाँमा कारोबार भइरहेको छ भने आलु रातो भारतीय 36 रुपैयाँमा कारोबार भएको छ। त्यस्तै गरी सेतो आलु चाहिँ 41 रुपियाँ कायम भएको छ। त्यसै गरी गाजरको मूल्य, बन्दाको मूल्य र नरिवलको मूल्यमा चाहिँ परिवर्तन आएको छैन। गाजर 98 रुपियाँ, त्यसै गरी बन्दा 48 रुपियाँ र बन्दा पनि बन्दा लोकल र बन्दा नरिवल चाहिँ 48 रुपियाँ दुवैमा कारोबार भइरहेको छ। त्यसै गरी स्थानीय काउली 11 रुपियाँ बढेको छ र यो 98 रुपियाँमा कारोबार भएको छ अहिले। त्यसै गरी काउली तराई 85 रुपियाँमा कारोबार भइरहेको छ। त्यसै गरी मुला को भाउ भने घटेको छ, आज 42 रुपियाँ कायम भएको छ। भन्टाको भाउमा स्थिर छ, 38 रुपियाँमा कारोबार भइरहेको छ। त्यसै गरी बोडीको भाउ 58 रुपियाँ कायम भएर कारोबार भइरहेको छ। यो थोक मूल्य हो, कालीमाटी तरकारी तथा फलफूल बजारको यो थोक मूल्य हो। त्यसै गरी सिमी 95 रुपियाँ कायम भई कारोबार भइरहेको छ। प्याज, यो हरियो प्याजको कुरा 115 रुपियाँ कायम भई कारोबार भइरहेको छ भने यो च्याउको कुरा गरौं, च्याउ डल्ले च्याउ 345 रुपियाँ र कन्ने च्याउ चाहिँ 235 रुपियाँ कायम भई कारोबार भइरहेको छ। र अरू तरकारीहरूमा चाहिँ खासै घटबढ भएको देखिँदैन र फलफूलमा पनि त्यति धेरै घटबढ भएको हामी पाउँदैनौ। अर्को खबर मसँग छ, यो शेयर बजारको खबर हो। हप्ताको तेस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ। हिजो नेप्से र कारोबार दुवैले सकारात्मक देखाएका छन्। हिजोका नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 3.75 अंकले उकालो लागेको छ। बजार खुल्लादेखि नै उकालो मार्ग समातेको नेप्से 1117.45 बिन्दुमा पुगेपछि पुनः ओह्रालो लाग्दै 1115.74 बन्द हुन पुगेको थियो। त्यस्तै क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स 0.63 अंकले उकालो लागेर 246.34 अंकमा पुगेको छ। समग्रमा तेस्रो दिनको नेप्से 0.34% उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि 0.26% उकालो लागेको छ। सोमबार भने नेप्से परिसूचक 0.86 अंकले र सेन्सेटिभ इन्डेक्स 0.44 अंकले ओह्रालो लागेर 1245.71 अंकमा पुगेको थियो। हिजो दिनभर 172 कम्पनीको 10,10,991 किता शेयर 4,326 पटक खरिद बिक्री भएको थियो। योबाट 26,68,1,558 रुपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। र यो शेयर बजारमा चाहिँ पछिल्लो समय चाहिँ एकदमै यो त्यति धेरै उत्साहजनक पनि देखिँदैन, त्यति धेरै निराश हुन सक्ने अवस्था पनि छैन। र थोरै झिनो अंकले बढ्ने र झिनो अंकले घट्ने यो निरन्तरता शेयर बजारमा पाइरहेको छ। आर्थिक खबरपछि अब भने हामी आजको पाहुनातर्फ लाग्नुपर्ने बेला भएको छ। आजका पाहुना हामीसँग डाक्टर एकराज ओझा हुनुहुन्छ। उहाँको जन्म डोटीमा भएको र अहिले ललितपुरको कार्यविनायकमा उहाँको घर छ। वरिष्ठ दिगो विकास विज्ञका रूपमा कार्यरत हुनुहुन्छ। ग्रामीण विकास र वातावरण विषयमा 28 वर्ष अध्यापन गर्नुभयो। केही वर्ष संयुक्त राष्ट्रसंघमा अनुसन्धानकर्ताका रूपमा पनि काम गर्नुभयो। कहिले विदेशमा त कहिले नेपालमा परामर्शदाता वा परियोजना संयोजकका रूपमा पनि काम गर्नुभयो। उज्यालो फल्चामा हामी उहाँसँग आज कुराकानी गर्छौं र तपाईँले हामीलाई प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ। र हामी आजका पाहुनासँग कुराकानी गरिसकेपछि त्योभन्दा पछि चाहिँ कार्यक्रमको अन्त्यमा हामीले तपाईँको प्रतिक्रिया पनि लिँदै आएका छौं। उज्यालो फल्चामा साथी अच्युत घिमिरेले डाक्टर एकराज ओझासँग कुराकानी गर्दै हुनुहुन्छ।
हजुर सर, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद छ धेरै।
अब हजुर र मेरो भेटघाट धेरै बेर भएको छैन, 15-20 मिनट आधी घण्टामै ठोक्यौं अनि तपाईँका कुरा सुन्दा मलाई लाग्यो कि उज्यालो फल्चाको लागि पाहुनाको रूपमा उपयुक्त व्यक्तिलाई भेटे मैले जस्तो लाग्यो, भिजिटिङ कार्ड हेर्ने बित्तिकै। अनि मैले सोध्दै गएँ, विक्रम सम्वत 2014 सालमा तपाईँ जन्मिनु भएको, डोटीमा जन्मिनु भएको भनेपछि अनि त्यति बेलाको भूगोललाई याद गरे, सहरका रूपमा काठमाडौँ विकास त के भनौँ सुरुवात हुँदै गर्दा भए पनि जसरी अहिले डोटी र काठमाडौँ बीच विकासका दृष्टिकोणले फरक देखिन्छ त्यसरी त्यति बेला फरक थिएन होला जस्तो लाग्छ।
सही भन्नुभयो यहाँले। सबभन्दा पहिला त फेरि पुनः धन्यवाद यहाँलाई, हामी संयोगवश आज भेट हुन पुग्यो र हामीले विकास सम्बन्धी केही कुराहरू एक आपसमा साट्न पायौँ। यो धेरै अपूर्व मलाई खुसीको क्षण लागेको छ। यो आमन्त्रणका लागि अपरझट भनौँ न एक प्रकारले, तर सुखद आमन्त्रणका लागि म आभारी छु यहाँप्रति र यहाँको संस्थाप्रति उज्यालो एफएम, जुन मेरो लागि नौलो होइन वास्तवमा, धेरै सुनेको छु तर यसरी आफ्ना केही विचारहरू राख्ने अवसर चाहिँ पहिलोपल्ट म लिइरहेको छु। हो अवश्य त्यतिखेर उसरी अहिले विकास हाम्रो देशमा थुप्रै क्षेत्रहरूमा विभिन्न विधाहरूमा भएकै हो, तर यहाँले भन्नुभएको जस्तै विभिन्न क्षेत्रहरू ग्रामीण क्षेत्र र शहरी क्षेत्र बीचको असमानता, जसलाई हामी डिस्प्यारिटी, रिजनल डिस्प्यारिटी पनि भन्छौँ, स्पेसियल डिस्प्यारिटी भन्छौँ, क्षेत्र क्षेत्रको बीचको असमानता, त्यो चाहिँ वास्तवमा बढ्दै गएको नै पाइन्छ, जुन दुःखद कुरा हो, विगतमा थिएन। उदाहरणको लागि म जतिखेर त्यहाँ विद्यालय पूरा गरेर काठमाडौँ आउनको लागि त्यतिखेर जहाजकै टिकट मैले लिइसकेको थिएँ, यद्यपि दिपायल उपत्यका मौसमको गडबडीले गर्दाखेरि विमान उड्न सकेन। मैले पछि चार दिन लगाएर धनगढ़ीको गोदावरी पुगेर त्यहाँबाट भारत हुँदै वीरगंजबाट नेपाल आफ्नो देश प्रवेश गर्नु पर्यो। काठमाडौँको अवस्था पनि त्यति साह्रै नै आधुनिक युगमा प्रवेश गरिसकेको थिएन, समस्या नै थियो। रत्नबार्गदेखि गौशालासम्म पनि जान साधनको समस्या थियो, यद्यपि त्यो समस्या लगभग यथावत नै छ। एकातिर अब प्रविधिले फड्को मारेको छ, हुनेका लागि हुने ठाउँका लागि धेरै सम्भावनाहरू सुविधाहरू पनि विकसित भएका छन्, तर क्षेत्रीय समानता पहिलाको भन्दा अहिले बढी खड्किएको नै मैले देखेको छु।
30-31 सालतिरको एसएलसी तपाईँ हामीले कुरा गर्दाखेरि अघि प्रथम श्रेणीमा उत्तीर्ण, त्यसपछि नै प्रायः प्रथम भइरहनु भयो, ट्यालेन्टेड विद्यार्थी त्यति बेलाको, होइन डाक्टर इन्जिनियर बन्नुपर्छ भन्ने खालको लोभ चाहिँ नि त्यति बेला बस्ने बेला थियो, तपाईँलाई चाहिँ त्यो लोभ लागेन?
बिल्कुल, म अब सधैँ अब कक्षामा प्रथम नै भइराखेको र एसएलसीमा पनि त्यो केन्द्रको एकमात्र प्रथम श्रेणी, त्यो पनि अलिकतिले मात्रै बोर्डमा नआएको हिसाबले अवश्य पनि सबैबाट मलाई भन्दा पनि अरूलाई मबाट निकै अपेक्षा थियो र अब धेरै स्वाभाविकले डाक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ, पाइलट बन्नुपर्छ भन्ने नै हामीहरूको त्यो सोच हुन्छ, स्वाभाविक हो, त्यो थियो। तर मैले चाहिँ कृषि पढ्ने सोच लिएँ, मैले अमृत क्याम्पसमा पढेर त्यसपछि छात्रवृत्ति नेपाल सरकारको कोलम्बो प्लान अन्तर्गत पाएर मैले बेङ्गलोरमा चार वर्षे कृषि पढेँ, जुन मेरो धेरै नै अत्यधिक रुचिको विषय थियो, अहिले पनि छ। त्यसपछि मैले विषय बदलेँ, बीएससी कृषि पढेर आएपछि म कृषि अधिकृत भएँ, कृषि मन्त्रालयमा केही वर्ष काम गरेँ, त्यसपछि मैले राष्ट्र ब्याङ्कमा कृषि अधिकृतकै रूपमा प्रवेश गरेँ, जुन मैले आजभन्दा 18 वर्षसम्म गरेँ र अन्त्यमा वरिष्ठ अधिकृतको रूपमा त्यहाँबाट म विदा भएर अनि प्राध्यापनमै लागेँ। विदेशमा मैले धेरै वर्ष प्राध्यापन गरिसकेको थिएँ, कुल 28 वर्ष हालसम्म प्राध्यापन पनि गरेको छु। त्यसैले मलाई पूर्ण सन्तुष्टि छ, किनभने मैले कृषिबाट, हामी कृषि प्रधान देश हो, कृषि नै आजका विकसित देशहरूको पनि आधारशिला भनेको कृषि नै रहेछ, कृषि नै मानेका छन्। कतिले कृषि जसले बिर्सन खोजेका थिए उहाँहरूले पनि अहिले आएर होइन हामीले त कृषितिरै फर्किनुपर्छ भनेर, मेरो जापानी कैयौं प्राध्यापकहरूसँग पनि छलफल भइसक्यो, उहाँहरूले अब हामी कृषिमा आत्मनिर्भर हुनेतिर लाग्दैछौ भनेर अहिले मनन गर्नुभएको छ। हाम्रो लागि त झनै कृषि नै आधारभूत कुरा हो।
तपाईँ यसो भन्नुहुन्छ, अनि तपाईँले नै उत्पादन गरेका कति विद्यार्थी हुनुहुन्छ अहिले यसरी, अथवा नेपालमा आरडी ग्रामीण विकास विषय नै भित्रिएर त्यो विषयमा पढ्ने पनि त्यत्तिकै छन्, तर हाम्रो उत्पादन चाहिँ जहिले पनि कम छ, हाम्रो कृषिमा फाइदा छैन भन्ने खालका आवाजहरू चाहिँ बारम्बार उठ्छन्, हामी समाचारहरूमै पढ्छौं, होइन? यस्तो चाहिँ किन भइरहेको छ?
अब यसका त विभिन्न कारणहरू छन्। कृषि स्वाभाविकैले उत्पादक हुन सकेको छैन, एकातिर उत्पादकत्व पनि घट्दैछ, त्यसका विभिन्न कारणहरू छन्। त्यसमा एउटा त अब सबभन्दा महत्वपूर्ण त राज्य पक्षबाटै जति हुनुपर्ने हो सहयोग सुविधाहरू उपलब्ध नहुनु नै हो, किनभने छिमेकी देश भारतमा, छिमेकी देश चीनमा कृषकलाई, कृषिलाई एउटा सम्मानजनक पेसाको रूपमा, उत्तम कृषि, मध्यम व्यापार, अधम नोकरी भन्ने प्रकारको परिपाटी अझै पनि कायम भयो जस्तो लाग्छ। हामी कहाँ ठ्याक्कै उल्टो हुन गएको छ। कृषि पेसाले जति सम्मान पाउनुपर्ने हो, सहयोग पाउनुपर्ने हो, त्यो छैन। उदाहरणको लागि सुपथ मूल्यमा, सहज रूपमा, समयमै विभिन्न प्रकारका कृषिका आधारभूत कुराहरू, कृषि सामग्रीहरूको उपलब्धता हुनु पर्यो, कृषकको जमिनमा सिंचाइ हुनु पर्यो, सड़क सुविधा हुनु पर्यो, स्वास्थ्य सुविधा हुनु पर्यो, कृषकका केटाकेटीहरूको लागि शिक्षाको सुविधा हुनु पर्यो, ती कुराहरूको अभावमा र सामान्य एउटा रोजगारीको, गैर कृषि रोजगारीको अभावमा आज हाम्रा सयौं, कम्तीमा 1500 व्यक्तिहरू, युवाहरू पलायन हुनु परेको विडम्बनापूर्ण स्थिति छ। त्यसको लागि स्वाभाविकैले प्रष्ट रूपमा भन्नुपर्दा, खुलस्त रूपमा भन्नुपर्दा राज्यकै जिम्मेवारी हो, राज्यको त्यसमा कमी कमजोरी छ र साथसाथै राज्यलाई सहयोग गर्नुपर्ने अरू निकायहरू, व्यक्तिहरूको पनि त्यसमा जिम्मेवारी होला। त्यसैले उत्पादक हुन सकेको छैन। स्वाभाविकले गरा प्रणाली जुन एउटा नेपालको धेरै नै, हामी चाहिँ करोडौं गराको देश मानिन्छौं। गरा एउटा मेरो रुचिको विषय पनि हो, कैयौं प्रशस्त लेखहरू र एउटा पुस्तक नै पनि मैले पोसाल पनि, मेरो अर्को पुस्तक गरा सम्बन्धी नै, गरा र विकासको अन्तर सम्बन्ध, अमेरिकाको एउटा प्रकाशकले प्रकाशन गरेको छ 20 वर्षपछि फेरि। त्यसैले गरा प्रणाली हामी कहाँ यति राम्रो छ, उत्कृष्ट छ। बालीमा अस्ति भर्खर गराहरू हेरेर आए, उनीहरूको यति आकर्षक छन्। तर हाम्रो व्यापक गराहरूको अगाडि त केही पनि होइन, केटाकेटी हो। त्यस्तै फिलिपिन्सका गराहरूको बारेमा मैले अध्ययन गरे, उत्कृष्ट तरिकाले हजारौं पर्यटकहरूको केन्द्र बनेको छ, तर हामीले त्यो गर्न सकेको छैनौं। आज हाम्रा लाखौं गराहरू, करोड़ौं गराहरू बाँझो छन् कि त घरहरूले छोपिँदैछन्।
डाक्टर एकराज ओझा हुनुहुन्छ हामीसँग आज, डोटीमा उहाँ जन्मिनु भएको, अहिले ललितपुर कार्य विनायकमा उहाँको घर छ र 28 वर्ष प्राध्यापन गरिसक्नु भएको छ। ग्रामीण विकास र वातावरण उहाँको विषय, विभिन्न देशहरूमा विशेषज्ञका रूपमा पनि पुग्नु भएको छ र नेपालमै पनि विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ। म आज उहाँसँग कुराकानी गर्दैछु। यही क्रममा मलाई अब सोध्न मन लागेको, जस्तो हामीले, मैले यही प्रश्न अलि छर्लङ्ग्याएर सोध्न खोजे अघिकै प्रश्नलाई, खुर्सानी पनि मिर्ची भन्दै भारतबाटै ल्याउँछौ, धान त पुग्दैन, ल्याउनै पर्यो होइन, अरू गेडागुडी दालहरू, अरू अन्नपातहरू पनि ल्याउँछौ। हामीसँग क्षेत्रफल जग्गाको नभएको, नपुगेको कि हामी अल्छी भएको कि सरकारले टेरपुच्छर नलगाएको कि, यसलाई एकदम बुझ्ने गरी लेम्यानको भाषामा।
धन्यवाद छ, साह्रै सान्दर्भिक जिज्ञासा हो यो। यसमा तीनवटै कुरा हो। सबभन्दा पहिला त फेरि पनि म भन्छु, कुनै कसैको आलोचना गर्न खोजेको होइन। सरकार भने पनि, जो भने पनि, हाम्रै देशका जनताबाट प्रतिनिधिहरू आएर त्यो बनेको हो, उनीहरू जिम्मेवार छन्, हामी पनि कैयौं हदसम्म जिम्मेवार छौं। हामीले घचघच्याउनु पर्छ, उनीहरूलाई सही बाटोमा लगाउनु पर्छ। उनीहरू दुनियाँका मालिक होइनन्, उनीहरू सेवक हुन्। उनीहरूलाई हामीले ठिक ठाउँमा पनि गर्नुपर्छ, उनीहरूका कुकृत्यहरूलाई हामीले उजागर गर्नुपर्छ, विरोध गर्नुपर्छ। त्यो हाम्रो दायित्व हो। त्यो हामीले गरेनौँ भने अन्याय गर्ने भन्दा सहने दोषी हुन्छ भने चाहिँ हुन्छ। त्यसैले राज्यको तर्फबाट उपयुक्त लगानी हुन सकेको छैन। आज हेरौँ न, कुल बजेटमा कृषिको, कृषिमा लगानी हुने त्यसको अंश धेरै नै कम छ, घट्दो क्रममा छ। त्यसैले अर्को कुरा, अब भारतबाट स्वाभाविकले भारतमा धेरै ठूलो संख्यामा अथवा मास प्रोडक्सन हुन्छ। त्यसैले अर्को कुरा, बिजुलीमा विभिन्न प्रकारका रासायनिक मल खाद भनौँ न, यद्यपि रासायनिक मल त मलाई उपयुक्त लाग्दैन, त्यसको त्यति आवश्यक पनि होइन आवश्यकता, त्यसमा पनि उनीहरूलाई अनुदान सब्सिडीको व्यवस्था छ, हामी कहाँ छैन। अनि हामी कहाँ चाहिँ सिंचाईको निकै नै अभाव छ, आकर्षक गराहरू छन्, सम्भावना प्रचुर छ, तर सिंचाईको अभाव छ। कति ठाउँमा बिना सिंचाई पनि हामी उत्कृष्ट, अझै राम्रो, धान बाली भन्दा पनि बढी नगदे बालीहरूको उत्पादन गर्न सक्ने क्षमता राख्दछौं, तर त्यो पहिचान हुन सकेको छैन। कुन ठाउँमा कुन बाली लगाउने, कसरी लगाउने, त्यो प्रकारको कृषि प्रविधि को ज्ञान दिने प्राविधिकहरूको पनि हामी कहाँ कमी छ। कृषक प्राविधिक कहाँ पुग्न सकेको छैन, प्राविधिक चाहिँ कृषि कृषकहरू कहाँ पुग्न सकेको छैन। विभिन्न सम्भावनाहरू होला, उत्प्रेरणाको कमी होला, दुर्गम क्षेत्रमा काम गर्ने प्राविधिकहरूले कहिले पनि सुविधा नपाउने, वञ्चित हुने त्यो अवस्था पनि छ, त्यसले पनि हो। त्यसैले स्वाभाविकैले हामी केही दशक पहिलासम्म हामी बढी निर्यात गर्ने गर्थ्यौं। यद्यपि निर्यात र आयात त सामान्य प्रक्रिया नै हो, हुनुपर्छ, तर कति मात्रामा हामी निर्यात गर्छौं, कति मात्रामा आयात भन्ने कुराले महत्व राख्छ।
समानुपातिक निर्यात भएन,
समानुपातिक निर्यात भएन। अहिले हामी पहिला हामी नेट एक्सपोर्टर अथवा निर्यात बढी गर्थ्यौं, आयात थोरै गर्थ्यौं भने अहिले ठ्याक्कै विपरीत, अहिले हामी आयात, यहाँले अघि भन्नुभयो जस्तै खुर्सानी समेत मिर्ची हामी उसबाट ल्याउँछौं, जुट हाम्रो उत्पादन झण्डझण्डै शून्य भइसकेको छ, नगदे बालीहरू शून्य छ,
चिनीमा
पनि त्यहाँ अब हाम्रो चाहिँ नि चिनीमा समेत पनि हामी वास्तवमा आत्मनिर्भर मात्रै होइन, हामी निर्यात गर्न सकिने चिया चिनी हरेक कुराहरूमा मह के मात्रामा हामी छौं, तर त्यसमा हुनु पर्ने हुन सक्ने प्रकारको सहुलियत कृषकलाई पुगेको छैन, यो पक्का हो।
मैले अब समय लागू गर्दै सरलाई अर्को प्रश्नतिर लैजान्छु, किनभने यो अब हामी एकदमै ग्रामीण र कृषि विषयभन्दा अलिकति अगाडि फेरि आउन चाहे, मैले विकासकै दृष्टि, अब तपाईँहरूले ग्रामीण विकासको विज्ञहरू, तपाईँहरू विकासका विभिन्न मोडेलहरू हुन्छन् होला, हामी त एकदम जनरल पत्रकारका हिसाबले मात्रै प्रश्न सोध्न सक्छौ, अब एकदमै त्यो सिद्धान्तको आधारमा नेपाललाई कस्तो मोडेल चाहिएला भन्ने प्रश्न म गर्दिन। नेपालमा भनौँ न, बाटो बन्दाखेरि पनि ठिक बनाउँदो रहेनछौँ, घर बनाउँदाखेरि पनि ठिक बनाउँदो रहेनछौँ, अनि त्यस पछाडि मोटर भित्राउँदाखेरि पनि ठिक तरिकाले भित्राउँदो रहेनछौँ हामीले, होइन, कहाँ चुक्दैछौँ हामी? खालि सरकारको मात्रै दोष हो कि हामी पनि चुकिरहेका छौँ?
हामी पनि चुकिरहेका छौँ, अरूलाई अरूप्रति औँला ठड्याउँदाखेरि तीनवटा औँला आफूतिर फर्किए झैँ पनि हो। मैले अघि नै भने सुरुमै, सरकार चुक्छ भने सरकारलाई चुक्न दिने को हो त? हामी नागरिक नै हौ, त्यो भएर खबरदारी गर्नुपर्छ, निसंकोच, म भोलि एउटा सानो जागिर पाइहाल्छु कि सुविधा पाइहाल्छु कि भनेर चुपचाप सहेर बस्ने त्यो हामी अपराध गरिराखेका छौं, जसले गरिरहेका छौं, पृष्ठपोषक भएर भक्ति गायन केन्द्र धाउने, भक्ति गीत गाउने प्रकारको प्रवृत्ति देखाएर चाकरी सुक्लीको आधारमा हामी पढे लेखेका समेतले पनि त्यो प्रवृत्ति देखाउनु त्यो अभिशाप हो देशका लागि, त्यहाँनिर बिग्रेको छ। त्यसैले राज्यलाई दोषी अवश्य पनि हो, राज्यले पनि उसका थुप्रै आँखाहरू हुन्छन्, कानहरू हुन्छन्, त्यसको सदुपयोग गर्नुपर्थ्यो, गर्नुपर्छ, त्यो भइराखेको छैन भने अरूहरू पनि हामी त्यत्तिकै दोषी छौं जसले दोष गरिराखेका छौं। पिछडी
कसो गरेर बदल्न सकेला त? अब यो एकदम सामूहिक सम्मोहन गरेर बदल्ने भन्ने सम्भव
भएन,
जादुको छडी छैन, अब एउटा व्यक्तिलाई चेतना आउला, सबैलाई सामूहिक चेतना पनि नआउला, त्यो पनि बुझाउने कुनै विद्या हुँदैन?
विद्या हुन्छ, मैले त यस्ता थुप्रै पाठ्यक्रमहरू पनि बनाइदिएको छु, जस्तो मध्यपश्चिम विश्वविद्यालयकै लागि, यद्यपि अब विश्वविद्यालयहरूले हामीलाई नै त्यति टेर नलगाउने हुन्छ, तर त्यस्तो काममा चाहिँ जहिले सम्झेका पनि छन् कैयौंले, मैले बनाइदिएको छु र मैले त्यसमा विशेष जोडका साथ नौलो प्रकारको विषयहरू पनि प्रवेश गराएको छु। उदाहरणको लागि इथिक्स, सेन्स अफ इथिक्स, त्यो इथिक्समै वास्तवमा हामी कमी छ र त्यसको पाठ पढाउनु पर्छ स्वाभाविकैले, विश्वविद्यालयका विद्यार्थीहरू मात्रै होइन, प्रारम्भिक शिक्षादेखि नैतिक स्कूलबाटै, पाठशालाबाट नै नैतिक ज्ञान, नैतिक चरित्र, जिम्मेवारी बहन, सुशासनका कुराहरू, यो एकदमै, त्यसैले हामीसँग आज हार्डवेयरको कमी छैन, सफ्टवेयरको कमी भएको छ, हाम्रा प्राचीन ग्रन्थहरू, प्राचीन ज्ञानहरू जसमा हामी धेरै नै सम्पन्न छौं, त्यसलाई पुनरुत्थान गरेर त्यसको सदुपयोग गरेर हामीले अगाडि बढ्नु टड्कारो आवश्यकता भइसकेको छ।
अब म फेरि अलिकति तपाईँको पर्सनलाइज कुराहरूमै आउँछु। 14 सालमा जन्मिनु भयो डोटीमा, होइन, कति संघर्ष गर्नुभयो होला, कति झेलेर आउनुभयो होला, कति चिजसँग फाइट गर्नुभयो, त्यसपछि अब एउटा प्राध्यापकको जिम्मेवारी वहन गर्नुभयो, विशेषज्ञको जिम्मेवारी वहन गर्नुभयो, देश विदेश टोल्नुभयो, यो सबै अनुभवले त एउटा एकदम खारिएको व्यक्तित्व बनाएको छ डाक्टर एकराज ओझालाई, होइन, के नेपाल सरकारले तपाईँलाई उपयोग गर्न पर्ने जति सबै गरिसक्यो कि गर्न सकेन?
बिल्कुलै गरेको छैन, गर्न सकेको छैन, म त्यसैले भन्छु।
मैले यो प्रश्न किन सोधेँ भने तपाईँले अघि म विदेशमा कति बस्नु त नेपालमा केही गर्छु भनेर आएको थिएँ भन्नुभएको थियो,
मैले 1997 धेरै प्रतिष्ठित वित्तीय हिसाबले मात्रै होइन हरेक प्रकारले धेरै सम्मानित पद त्यागेर आएको पनि हुँ र अवश्य पनि मलाई खिन्नता त छैन, धेरै कुराहरू गुमाइयो होला, तर साथसाथै मैले आफ्नो देशमा यस्तो वातावरणमा फलामको चिउरा चबाउन सकेकोमा गौरव पनि लाग्छ, मलाई कुनै खिन्नता छैन। साथसाथै एउटा मञ्चको आवश्यकता जसलाई पनि पर्छ, प्राध्यापकलाई पनि पर्छ, हामी जस्तो प्राज्ञिक मान्छेलाई पनि पर्छ, त्यो त बिल्कुलै छैन। त्यसमा म प्राय जस्तो निरुत्साहित नै पारिएको छु, मसँग थुप्रै कथा र व्यथाहरू छ, त्यसलाई मैले अझ म अब कहिले पनि त्यसबाट डिस्करेज भन्छ नि, त्यो निरुत्साहित हुने मेरो प्रवृत्ति छैन। म झन खारिँदै यहाँले भन्नुभए जस्तो गइरहेछु, झनझन परिष्कृत हुँदै गइरहेछु। यस्तो वातावरणमा पनि केही समाज र राष्ट्रको लागि गर्न सक्नु पनि धेरै ठूलो उपलब्धि नै हो। राज्यले त अवश्य पनि मलाई दिनुभन्दा पनि सकेसम्म पीड़ित पार्ने कुनै दलको, कुनै एउटा दस्ताको, कुनै एउटा खेमाको त्यो सदस्यता नभएकैले, कसैको अन्धभक्त नभएकै कारणले थुप्रै सम्भावनाहरूबाट वञ्चित गरिएको छ। त्यो त दुनियाँले भनोस्, मेरो पृष्ठभूमिले भनोस्, त्यो स्वाभाविकै हो।
अब तपाईँले अघि हामी पस्नुभन्दा स्टुडियो पस्न अगाडिकै कुरा फेरि जोडेँ मैले, एकीकृत दिगो बस्ती विकासका लागि तपाईँले ओखलढुङ्गामा चम्पादेवी गाउँपालिका, नुवाकोटको तादी गाउँपालिका, मुस्ताङको जोमसोम मार्फाको खण्डमा विभिन्न कामहरू गर्नुभएको केही कुराहरू छन्। यसलाई हामीले धेरै लामो बनाएर यो व्याख्यातिर म लाग्दिन, अनि एक एकवटा गाउँपालिकाले अथवा त्यसमा जाने प्रोजेक्टहरूले तपाईँलाई चिनेको रहेछ र लिएर गएछ, मैले यसरी बुझेँ होइन। यो युनिटमा एकाइमा काम गर्नुभयो तपाईँले, केन्द्रमा होइन, नेपाल सरकारले तपाईँलाई चाहिँ यस्तो, यो मान्छेले चाहिँ यस्तो गर्न सक्छ भनेर लगायो भने केमा लगाउँदा तपाईँले एकदम उत्पादनमूलक केही कुरा देखाउन सक्नुहुन्छ?
मेरो त स्वाभाविकैले आम डेभलपमेन्ट प्लानर, अफकोर्स ट्रेन्ड एज अ डेभलपमेन्ट प्लानर होइन, विथ स्पेसियलाइजेसन इन रुरल एण्ड रिजनल डेभलपमेन्ट। तर यहाँ त राइट म्यान इन द राइट प्लेस भनेको, वाट इज राइट? राइट भनेको आफ्नो दाहिनो हात चाकिरी बाज धाउने होइन, ओटे भक्ति गाउने, त्यो त्यसलाई योग्यता मानिएकोले त्यसलाई राइट भनिन्छ। त्यसैले त्यो प्रकारको राइट म्यान म होइन, तर विषयको हिसाबले म कृषिको एउटा उत्कृष्ट विश्वविद्यालयबाट राम्रो स्तरमा स्नातक गरेको मान्छे कृषिमा, त्यसपछि मास्टर्समा र पीएचडीमा बिना कुनै बीचमा त्यो ग्याप अथवा कुनै नभइकन लगातार उत्कृष्ट तरिकाले विद्यावारिधि 24 वर्ष पहिला नै गरिसकेको मान्छे योजनामा, योजना विषयमा। तर आजका नेपालका योजनाहरू कसले बनाउँछ? हामीले देखेको छौं, कुनै विशेषज्ञता त्यहाँ चाहिँदैन। त्यहाँ विशेषज्ञता भनेको चाहिँ आफ्नो कुन दलको, मेरो दलको हो कि होइन, मेरो खेमाको हो कि होइन, मेरो समर्थक हो कि होइन, मेरो झोला र झण्डा बोक्ने हो कि होइन, त्यसको आधारमा चाहिँ मान्छेहरूको चयन भएको। यो त जगजाहेर छ, जुन भनेको देशप्रति ठूलो घात हो, यो घात भइराखेको छ। त्यसको म ठूलो जहिले पनि घोर भत्सना विरोध गरिराखेको छु शिष्ट तरिकाले।
कहिलेकाहीँ विदेशीहरूले सोच्छन् होला नि नेपालको लागि तिमीले के गर्यौ भनेर, त्यति बेला कस्तो उत्तर दिनुहुन्छ?
म दिन्छु उत्तर, मैले आफ्नो तर्फबाट भ्याएसम्म, मेरो विवेकले भ्याएसम्म देशका लागि के कुराले हित हुन्छ भन्ने कुराको ज्ञान मेरा हजारौं विद्यार्थीहरूलाई मैले बाँडेको छु। यद्यपि उनीहरू आफ्नो विकृत बाटो लिन्छन् अथवा मेरो सोच अनुसारको मेरो सल्लाहमा जान्छन्, त्यो उनीहरूको हातको कुरो। तर कयौं मैले दृष्टान्त देखेको छु, मेरा विद्यार्थीहरूले अनुकरणीय काम अहिले गरेका छन्, त्यो पनि म स्वयंले सिधै नगरे पनि परोक्ष रूपमा त्यहाँनिर भएको छ। मेरा थुप्रै लेख रचनाहरू, मेरा चाहिँ अतिथि वक्ताको रूपमा भनेका कुराहरूले केही तरंग पक्कै पनि पारेको छ र राम्रो बिउले जहिले पनि ठूलो वृक्षको रूप लिने नै छ, त्यसमा म विश्वस्त छु। त्यसैले कसैले मलाई निरुत्साहित, राज्यले त्यो टीका नलगाउँदैमा म चाहिँ आफूलाई कम ठान्दिन। म मेरो विद्यार्थीहरू, मेरा श्रोताहरू सबैबाट जुन मैले जहिले पनि एउटा प्रोत्साहन पाएको छु, सराहना पाएको छु, त्यो धेरै ठूलो कुरा हो। यसले अवश्य पनि तरङ्ग क्रमैसँग ल्याउला, जुन दिगो पनि हुन्छ, त्यसैले यसमा मलाई खासै ऊ छैन।
हस् डाक्टर साहब, धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो कार्यक्रममा आउनुभयो, सहभागी हुनुभयो। छोटो समयमा धेरै कुरा गर्न मन थियो,
कुराहरू धेरै छन्। वास्तवमा विकास त यस्तो विषय हो जसलाई हामीले विभिन्न तरिकाले प्रोत्साहन दिनु पर्थ्यो, तर यदा कदा म प्रष्ट रूपमा भन्न चाहन्छु, यदा अब यो यस्तो विषयमा त्यति विमर्श गरिएको पाइँदैन स्वाभाविकले, अरू अरू तपसिलका कुराहरूले नै बढी पाएको पाइन्छ। कुनै संचार माध्यममा यी कुराहरू राख्न अब हामी जस्तो मान्छेलाई त स्वाभाविकले छटपटी हुन्छ, किनभने सर्वजन सुखाय सर्वजन हिताय सबैको भलाइ होस् भनेर नै यो ज्ञान भन्ने कुरा, व्ययम कृत्य वर्धते एव नित्यम विद्याधनम सर्वधनम प्रधानम, यो ज्ञान भन्ने कुरा जति बाँड्यो त्यति आफूलाई वृद्धि पनि हुने हो, हाम्रो कर्तव्य पनि हो, दायित्व पनि हो, तर आफै गएर प्रभु मेरो प्रसारण गरिदिनु पर्यो भन्ने हामी जस्तोबाट त्यो हुँदैन, त्यो धेरैले खोज्छन्। त्यसैले तर यहाँहरूले एउटा अचानक अपरजटको भेटमा समेत पनि मेरो परिचय पाउने बित्तिकै यसरी मलाई सम्झिनु भयो, यस्ता संचार माध्यमहरू पनि कहीँ हुनुहुन्छ तर हामीहरूको त्यो सम्बन्ध त्यो यस्तो प्रकारको भेट हुन सकेको छैन, त्यो त्यो वास्तवमा त्यसलाई हामीले बिस्तारै घटाउँदै लानुपर्छ।
पक्कै पनि यस किसिमको तपाईँलाई अहिले यो हाम्रो कुराकानी सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ?
अब म अब प्रष्ट छु, म कुनै संकोच मान्दिनँ मेरो सम्पर्क ठेगाना दिनको लागि, अघि नै भनिहाल्यो म चाहिँ अझै पनि सुदूरपश्चिमको एउटा ड्युटीको गाउँको मान्छे त्यही नै हो, तर अब बसाइको हिसाबले बाध्यताको हिसाबले राजधानीमा बसेको छु उहिलेदेखि नै, र मेरो सम्पर्कको लागि अब एउटा त आजभोलिको माध्यममा अब फेसबुक पनि छ, उतातिर मेरो फोन नम्बर नै छ, मलाई कुनै सङ्कोच छैन।
फेसबुकमा एकराज ओझा भनेर खोज्नु पर्यो,
हजुर डाक्टर एकराज ओझा भन्दाखेरि अब धेरैले मेरो मलाई अब प्राय जता पनि एकराज ओझा भन्ने उसबाट नि भेट्नुहुन्छ, फोन नम्बर चाहिएको खण्ड सम्पर्कको लागि 98 41 22 17 88 98 41 22 17 88 मलाई निर्धक्कसँग राम्रो कुराको लागि आफ्नो देशलाई अगाडि राखेर जनतालाई अगाडि राखेर कुनै गर्ने सहकार्यका लागि निसंकोच सम्पर्क गर्नुभयो हुन्छ। धन्यवाद छ धेरै धेरै।
उहाँ हुनुहुन्थ्यो 28 वर्ष ग्रामीण विकास विषय अध्यापन गर्नुभएका अनुभवी दिगो विकास विज्ञ डाक्टर एकराज ओझा। उहाँसँग कुराकानी गर्दै हुनुहुन्थ्यो साथी अच्युत घिमिरे र नेपालको विकासका लागि अपनाउनु पर्ने मोडल प्रक्रिया र उहाँका अन्य अनुभव बारे उहाँसँग कुराकानी भयो। र अब भने हामी फल्सामा तपाईँको प्रतिक्रिया लिनुपर्ने बेला भएको छ। उज्यालोको फेसबुक पेजमा प्रतिक्रिया दिनुहुने धेरै साथीहरूले दक्षिण जुन यो साग भइरहेको छ, 13 दक्षिण एसियाली खेलकुद सागको विषयमा चाहिँ प्रतिक्रिया दिनुभएको छ, र आफ्नै देशमा दक्षिण एसियाकै ओलम्पिक खेलको रूपमा चिनिने साग भइरहँदा कुनै पनि नेपाली च्यानलले क्रिकेट खेलको लाइभ नदिँदा सबै क्रिकेट प्रेमीलाई साह्रै नरमाइलो र निराश बनाइरहेको छ भनेर चक्र खडायतले भन्नुभएको छ। त्यस्तै दिनेश राउतले पनि फल्सा सुनिरहनु भएको छ, राजधानीको चिसो साथमा तातो चिया भनेर भन्नुभएको छ। कृष्ण ढुङ्गानाले लेख्नु भएको छ, साग खेलकुदमा दर्शक समर्थकले गर्ने हरकत, दर्शक रंगशालामा दर्शकले देखाएको उदण्ड व्यवहारको विषयमा विभिन्न संचार माध्यममा आएको जुन खबरले चाहिँ यसलाई चाहिँ अलिकत हामीले संयमित हुनुपर्ने देखिन्छ भनेर भन्नुभएको छ। र त्यस्तै गरेर शालिग्राम कार्कीले पनि दुबईबाट हाम्रो कार्यक्रम सुनिरहनु भएको छ, नमस्कार अनि शुभप्रभात, लोकप्रिय कार्यक्रम फल्चा सुन्दैछु भनेर भन्नुभएको छ। त्यस्तै गरेर सुशीला सिलवालले भन्नुभएको छ, नमस्कार म पनि सुन्दैछु फल्चा, यता खेलकुदको रौनक चल्दै गर्दा देशमा दिनानुदिन दुर्घटनाका अकल्पनीय खबरहरू सुन्दा जीव नै सिरिङ्ग हुन्छ, कसरी हुन्छ दुर्घटना, के हुन सक्छ दुर्घटनाको कारण, सम्बन्धित निकायको ध्यान जानु पर्यो भनेर भन्नुभएको छ। र त्यसै गरी मदन डाङ्गरले लेख्नु भएको छ, शुभ बिहानी, मेरो घर मुगु खन्त्याड हो, म अहिले उज्यालो भारतको नयाँ दिल्लीबाट सुनिरहेको छु, सागमा नेपालको जुन अहिले प्रयास भइरहेको छ त्यसमा एकदमै खुशी लागेको छ भनेर भन्नुभएको छ। बेनिस लामाले पनि प्रतिक्रिया दिनुभएको छ, साग खेलकुद अन्तर्गत फुटबल प्रतियोगिता चल्ने दशरथ रंगशालाको टिकट दर देखेर वाक्क लाग्यो, व्यापार पनि कति धेरै के 500 देखि 1000 अनि फाइनलमा 1000 देखि 2000 यदि नेपाल फाइनलमा नजाने हो भने त्यो रंगशालाको कुर्सी भरि को होला। ल ठिकै छ, यसलाई बनाउन निकै खर्च लाग्यो अनि यी सेवालाई चाहिँ किन सामेल गराउनु, म त भन्छु टिकट रंगशालाबाटै लिएर हेर्नुपर्छ। र उहाँले चाहिँ टिकट चाहिँ अलिकति महँगो भयो भनेर चाहिँ असन्तुष्टि जनाउनु भएको छ। कृष्ण आचार्यले पनि शुभ बिहानी, म काठमाडौँको किर्तिपुरबाट सुन्दैछु, सागमा नेपालको प्रदर्शन देखेर खुशी लागेको छ, अझै राम्रो गर्दै जाओस्, 50 भन्दा धेरै स्वर्ण पदक जितोस्, अग्रिम शुभकामना छ भनेर भन्नुभएको छ। र कृष्ण भण्डारीले साग खेलमा खेलाड़ीलाई जर्सीमा लगाएर खेलाउने र फ्रीमा जुन पाएसी मात्र दौरा सुरुवाल लगाउने मन्त्रीगण र उच्च ओहदाका व्यक्तिलाई चाहिँ कार्यवाही होला कि नहोला भनेर भन्नुभएको छ। त्यसै गरेर उज्यालो फल्चा सुन्दै हुनुहुन्छ पीताम्बर पोखरेलले, शुभ प्रभात, शुभ बिहानी, उज्यालो फल्चा काठमाडौँ कोटेश्वरबाट सुन्दैछु। अहिलेको समयमा काठमाडौँ उपत्यकामा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा सरकारले खाली गर्न निर्देशन दिएको छ। यदि अटेर गरेर डोजर चलाएर खाली गराउँछौ भन्ने समाचार नेपाली नागरिकले सुन्नु राम्रो हो, तर सरकारी जागिर खाएका सरकारी कर्मचारीले प्रयोग गर्ने गाड़ीहरू सार्वजनिक विदा शनिबार पनि चलाउने व्यक्तित्वलाई के कार्यवाही होला, यो पनि यसै गरी नियन्त्रण हुने हो भने साँच्चीकै नेपाली नागरिकले राहतको महसुस हुन्थ्यो कि भनेर भन्नुभएको छ। त्यसै गरी सागमा नेपाली खेलाड़ीले खेल उत्कृष्ट प्रदर्शन गरिरहेको छ, तर यसलाई अझ हौसला, प्रेरणा र संरक्षण दिनु राज्यको दायित्व हो भनेर सुभाष गैरीले लेख्नु भएको छ। अब फेरि हामी एउटा गीत सुन्छौं, गीतपछि फेरि उपस्थित हुन्छौं, उज्यालो सुन्दै गर्नुहोला।
संस्कृति कहानी जी नहीं सभ्यता।
नेपाली खेलाडीहरू विभिन्न विधामा विश्वमा नाम चम्काउने क्रमहरू पछिल्लो समय बढ्दै गइरहेको छ। क्रिकेटमा लगायतका अरू खेलहरूमा पनि नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेको छ र राम्रो कौशल देखाइरहेको अवस्था छ। यो 13 दक्षिण एसियाली खेलकुद सागमा मात्रै नभइकन विदेशमा हुने विभिन्न प्रतियोगिताहरूमा चाहिँ नेपाली खेलाडीले आफ्नो कौशल देखाइरहेका छन् र यसलाई अझै विकास गर्दै अगाडि लैजानुपर्ने आवश्यकता भनेछ र पूर्वाधारका कुरा र विभिन्न मनोवैज्ञानिक कुराहरूदेखि लिएर चाहिँ खेलाडीलाई आवश्यक पर्ने विभिन्न पक्षहरूलाई चाहिँ विभिन्न पाटोहरूलाई चाहिँ सरकारले र सम्बन्धित निकायले सबैले चाहिँ ध्यान दिनुपर्ने आजको आवश्यकता हो। र 13 दक्षिण एसियाली खेलकुद सागको कुरा गर्दाखेरि चाहिँ आज 17 खेल हुँदैछ र आजको खेलमा चाहिँ 21 स्वर्णको छिनोफानो हुनेछ। आज एथलेटिक्स, ब्याडमिन्टन महिला र पुरूष क्रिकेट, साइक्लिङ महिला र पुरूष फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी, कराते, खोखो, सुटिङ, टेबल टेनिस, टेक्वान्डो, ट्राइलाथन र उसुका खेल हुन लागेका हुन् र आजको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ र हिजो र अस्ति भएको खेलमा चाहिँ नेपालले 23 स्वर्ण जितिसकेको अवस्था छ र अझै स्वर्ण थप्नुपर्छ भन्ने हामी सबै नेपालीको यो एउटा के अरे जुन एउटा आशा गर्ने ठाउँ हो र नेपालीले स्वर्ण थप्नु पनि पर्छ। र अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आज हामी हाम्रो स्वास्थ्यमा एचआईभी संक्रमितका बारेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्यौं र त्यस्तै 28 वर्ष ग्रामीण विकास विषय अध्यापन गर्नुभएका अनुभवी दिगो विकास विज्ञ डाक्टर एकराज ओझासँगको कुराकानी पनि हामीले तपाईँमा सुनायौं। आज हामीले इतिहासमा आजका विभिन्न घटनाक्रमलाई पनि तपाईँमा प्रस्तुत गर्यौं र तपाईँको प्रतिक्रिया पनि प्रस्तुत गर्यौं। यिनै सामग्रीसँगै फल्साको समय सकिन लागेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईंलाई धेरै धेरै धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना नेउपाने र अच्युत घिमिरेलाई पनि धन्यवाद। प्राविधिक साथी मनोज विष्टसँगै कार्यक्रमबारे सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा सहित टेकमान साक्य पनि विदा भए। उज्यालो रेडियो नेटवर्कमा अब केही बेरपछि सुन्न सक्नुहुन्छ नेपाल खबर। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार। शुभ दिन।
उज्यालो फल्चा।